గుర్తులు.
سامعین، خصوصی پروگرام طلوع لے کر حاضر خدمت ہے مریم زہرا کا سلام قبول کیجیے. سامعین، آج کے پروگرام میں ہم 2022 قطر کے عالمی فٹ بال ٹورنامنٹ میں ایران کی موجودگی کے حوالے سے گفتگو کریں گے. امید ہے کہ ہمارا آج کا یہ پروگرام بھی آپ سامعین کی توجہ کا باعث بنے گا. سامعین، 2022 قطر فٹ بال ورلڈ کپ، جو کہ دنیا کے سب سے بڑے 22واں عالمی فٹ بال ٹورنامنٹ اور قطر میں منعقد ہو رہا ہے، پچھلے 21 فٹ بال کے عالمی کپ کے مقابلے میں برازیل کی ٹیم کو 5 مرتبہ فٹ بال کا عالمی چیمپئن بننے کا اعزاز حاصل ہے، جبکہ جرمنی اور اٹلی کی ٹیمیں 4 مرتبہ چیمپئن بنی ہیں. 22ویں فٹ بال ورلڈ کپ میں ایک بہت بڑی ٹیم غیر حاضر ہے، اور وہ ورلڈ کپ کی تاریخ کی تیسری قابل فخر ٹیم ہے، یعنی اٹلی، وہ ٹیم جو مسلسل دوسری بار فٹ بال کی دنیا کے سب سے بڑے ایونٹ سے غیر حاضر رہی. لیکن 2022 کا قطر ورلڈ کپ تاریخ کے سب سے عجیب اور سیاسی ورلڈ کپ میں سے ایک ہے. گزشتہ میزبانوں کے مقابلے میں قطریوں کا مختلف رویہ، جیسے الکحل مشروبات کے استعمال پر پابندی، مسافروں کے لیے مناسب لباس پہننے پر تاکید اور سہولیات کی فراہمی کی وجہ سے 22واں فٹ بال ورلڈ کپ انتہائی خاص حالات میں منعقد ہو رہا ہے. اس بات کو بھی نہیں بھولنا چاہیے کہ قطر میں اسٹیڈیموں کی تعمیر میں سینکڑوں مزدور ہلاک اور زخمی بھی ہوئے ہیں. سامعین، فٹ بال عالمی کپ کی تیاری میں تعمیری منصوبوں میں تقریباً 1400 کارکنوں کے مارے جانے کا دعویٰ پہلی بار اور باضابطہ طور پر 2015 میں انٹرنیشنل ورکرز یونین کے سربراہ نے اٹھایا تھا. انہوں نے دعویٰ کیا کہ کنڈکٹرز قطریوں کی نظروں سے دور غیر ملکی مزدوروں کے ساتھ غیر مناسب رویہ اختیار کرتے ہیں. اس مسئلے کی وجہ سے بہت سے شائقین نے قطر میں ہونے والے اس مقابلے کا بائیکاٹ کیا، اور پچھلے سالوں کی نسبت کم تماشائیوں نے ورلڈ کپ کے مقابلوں کو دیکھنے کے لیے ٹکٹس خریدے. اس بنا پر یہ کہا جا سکتا ہے کہ قطر میں 2022 کے ورلڈ کپ کے آغاز سے پہلے ہی پیش آنے والے مختلف مسائل پر قابو پا لیا، اور اب ایسی صورتحال میں دیکھنا یہ ہے کہ فٹ بال مقابلوں کے ایک ماہ کے دوران کیسے واقعات سامنے آتے ہیں. سامعین، ایرانی قومی فٹ بال ٹیم ایک بین الاقوامی فٹ بال ٹیم ہے جو ایرانی فٹ بال فیڈریشن کی نگرانی میں کام کرتی ہے. 2000 سے ویسٹ ایشین فٹ بال فیڈریشن کے قیام کے ساتھ ایران نے اس فیڈریشن میں شمولیت اختیار کی اور ویسٹ ایشین فٹ بال چیمپئن شپ گیمز میں شرکت کی، اور 2014 سے دو بانی ممبران میں سے ایک کے طور پر اس نے وسطی ایشیائی فٹ بال فیڈریشن قائم کی، اور اس کے ذریعے ویسٹ ایشین فٹ بال فیڈریشن چھوڑ کر ایشیا اس فیڈریشن میں شامل ہوا. ایرانی قومی ٹیم کا پہلا باضابطہ میچ 1 اگست 1941 عیسوی کو کابل میں افغانستان کے خلاف ہوا، جو ڈرا پر ختم ہوا. ایران کی قومی فٹ بال ٹیم کا شمار ایشیا کی طاقتور ترین ٹیموں میں ہوتا ہے، اور اس نے 1968 سے 1972 اور 1976 میں 3 بار ایشین چیمپئن بننے کا اعزاز حاصل کیا ہے. اس سال ایران کی قومی فٹ بال ٹیم کا لوگو چیتا ہے. فیفا کی رینکنگ میں ایران کی فٹ بال ٹیم کا 20ویں نمبر پر ہے، اور اس کی اوسط عمر 28.9 اور اوسط قد 183.2 ہے. ایران کی قومی فٹ بال ٹیم 2022 کے ورلڈ کپ میں لگاتار تیسری مرتبہ شرکت کر رہی ہے. ایران کی فیفا ورلڈ کپ میں شرکت کی کوشش 1974 میں شروع ہوئی تھی، اور وہ 1978، 1998، 2006، 2014، 2018 اور 2022 میں دنیا کی فٹ بال ٹیموں کے سب سے بڑے ایونٹ میں شرکت کرنے میں کامیاب رہی ہے. قطر میں ہونے والے 2022 کے ورلڈ کپ میں ایران نسبتاً ایک سخت گروپ میں شامل ہے. ایران کی ٹیم انگلینڈ کے خلاف اپنے پہلے میچ میں دنیا کی بہترین موجودہ ٹیموں میں سے ایک برطانیہ کے خلاف میدان میں اتری، اور اچھا کھیلنے کے باوجود ہار گئی، جبکہ ایران نے اپنا دوسرا میچ ویلز کے خلاف جیت کر سب کو حیران کر دیا، اور اس جیت کے ساتھ ایران کی اگلے راؤنڈ میں پہنچنے کی امیدیں پیدا ہو گئی ہیں، اور ایران کا تیسرا میچ امریکی فٹ بال ٹیم کے ساتھ ہوگا. سامعین، کھیلوں کے مقابلے ہمیشہ سے ہی پوری دنیا کے لوگوں کی توجہ کا مرکز رہے ہیں، لیکن سیاست سے پاک کھیلوں کا نعرہ جو ان مقابلوں کے ذمہ دار اداروں کی طرف سے دہرایا جاتا ہے، وہ نعرہ حقیقت سے بہت دور ہے اور صرف کاغذ پر ایک کردار اور ایک آئیڈیل بن کر رہ جاتا ہے. आइए पहले ओलंपिक्स को देखते हैं। बर्लिन में 1936 के समर ओलंपिक्स में एडोल्फ हिटलर ने जर्मन एथलीटों की कारकर्दगी को आला नस्ल के नजरिए और नाजी दुनिया के आइडियल के साथ मुतअद्दिद शोज की शक्ल में जोड़ा, जिसकी हिदायतकारी उसके कस्टमाइज लेनी रेफेंस्टाइल ने की। इसी मुकाबले में जब जैसी ऑनर्स नामी सियाफाम अमरीकी रनर ने हिटलर और गर्ल्स की तुंदोतेज बयानात के दरमियान पहली पोजीशन हासिल की, तो हिटलर इस हीरो से मुसाफा करने और उसके गले में सोने का तमगा डालने से पहले ही स्टेडियम से बाहर निकल गया। अतालवी डिक्टेटर बेनिटो मुसोलिनी ने मुल्क की कौमी फुटबॉल टीम के कोच एंजो बेंजोट से कहा कि 1938 और 1942 के वर्ल्ड कप में या तो जीतो या मरो, और चैंपियन अतालवी टीम के खिलाड़ियों की फासिस्ट सलामी आज भी याद है। ब्राजील में डॉक्टर सोक्रेट्स और लियोनो टीम में लोकार्ली जैसे खिलाड़ी जिन्होंने हकीकत में कम्युनिस्ट उम्मीदों का प्रचार किया और उन्हें तमगों का एजाजात के साथ मैदान में भेजा गया, यादों में बाकी हैं। आपको मैराडोना भी याद होगा, जिसने इंग्लैंड के खिलाफ फाइनल में खुदा के हाथ से मशहूर गोल के साथ फॉकलैंड की जंग पर तारीखी रद्द अमल जाहिर किया था। आज तक वो तर्ज अमल इस तनाजे का सबसे मशहूर रद्द अमल है। किसी भी बयान, तकरीर या फौजी मुहिम से ज्यादा ये इज्तिमाही यादों में मौजूद है। सामिन, ये तमाम सियासी वाकयात और कई सालों में इस खेल के मैदान में रोनुमा होने वाले दीगर वाकयात इस हकीकत की निशानदेही करते हैं कि फुटबॉल सिर्फ एक मकबूल और बैन अक्वामी खेल नहीं है। फुटबॉल आज की दुनिया में सिर्फ एक खेल नहीं है, बल्कि इसका जिंदगी के बहुत से हिस्सों पर वाज़े असर पड़ता है और जिंदगी के मुख्तलिफ पहलुओं के साथ इसके ताल्लुक का जायजा लेना चाहिए। लेकिन इन जायजों में एक अहम नुक्ते पर तवज्जो देना जरूरी है कि सियासी तनाजात में सलाहियतों पर जोर और इन्हिसार और कौमी फतूहात पर फख्र करना एक मसला है, और दूसरी कौमों को उनकी कौमी सलाहियतों पर सवालिया निशान लगाकर कमजोर करना दूसरा मसला है। फुटबॉल में हम असल में पहले ऑप्शन से निमट रहे हैं, चाहे ये दूसरी सूरत में ही क्यों ना हो। फुटबॉल की ताकत मुख्तलिफ इख्तलाफात को काबिल कबूल बना देती है। हम अपने मुल्क में या दूसरे ममालिक में भी किसी खेल की टीम और क्लब की हिमायत कर सकते हैं। हर चीज ख्वाहिश, मिजाज और एक लफ्ज में जोशो खरोश पैदा करने के लिए है, और ये हमारी खेलों की दिलचस्पियों को फिक्री, सकाफती और समाजी शोबों में यकसानियत के साथ देखना चाहते हैं। लेकिन कौमी मैदान में मामला बिल्कुल मुख्तलिफ है। कौमी परचम वाली टीम हमदर्दी पैदा कर सकती है और कौमी तशख्स और फख्र को मजबूत बना सकती है। इस तरह अगर कौमियत के मसले पर तवज्जो दी जाए और इस अहम समाजी इशारे को कौम परस्त तहरीकों से हटाकर संजीदगी से लिया जाए, तो हम अमली तौर पर मुल्क दुश्मनी के रवैये का मुशाहिदा नहीं करते। सामिन, वर्ल्ड कप गेम्स मुआशरे में हमदर्दी पैदा करने और खुशी फराहम करने का एक मौका हो सकता है, बशर्ते कि हर मुल्क के खिलाड़ियों, शायकीन और मीडिया की तवज्जो खेलों में सियासत की कम से कम मुदाखलत और कौमी जज्बे और अवामी मफादात को बढ़ाने पर हो। ऐसे में हमें मोहतात रहना चाहिए कि सरहदों के अंदर या बाहर मुल्क दुश्मन प्रोपेगेंडे का शिकार न हो और उनसे इत्तेफाक न करें। हमें ये नहीं भूलना चाहिए कि कौमी टीम के अरकान दरअसल आलमी मैदान में किस मुल्क के नुमाइंदे होते हैं, इसलिए हमें उनकी कोशिशों, अपनी कौमियत और हमदर्दी को कमजोर या उन पर सवालिया निशान नहीं लगाना चाहिए। फुटबॉल की आम मकबूलियत का फिक्री या सियासी पेशे से कोई ताल्लुक नहीं है। फुटबॉल किसी न किसी तरह मुख्तलिफ ख्यालात और ज़ोक पर मुश्तमिल खेल है और कौमों के दरमियान मफाहमत के लिए एक रास्ता बन सकता है। कम अज कम एक मखसूस वक्त और जगह, जैसे कि वर्ल्ड कप मुकाबलों तक महदूद इज्तम में फुटबॉल सरहदें बनाता है। एक सरहद और चंद सिपाही फुटबॉल को इतना दिलकश बना देते हैं, इससे कोई फर्क नहीं पड़ता कि अमरीका और इंग्लैंड हमारा सामना कर रहे हैं या मराकेश और आइवरी कोस्ट। फुटबॉल जब इसे कौमी फ्रेमवर्क में रखा जाता है तो ये एक सरहद का दिफा है। फुटबॉल के लाखों शायकीन के लिए ये खेल उस वक्त सियासत ज्यादा हो जाता है जब इस खेल में सियासी फायदा उठाने की कोशिश की जाती है। इस नुक्ते नजर से फुटबॉल तमाम फुटबॉल शायकीन के लिए सियासी है। बिलाशुबा जो शख्स किसी मुल्क की फुटबॉल टीम के आवाम की तरफ से बायकॉट की बात करता है, उसका मकसद आवाम के जज्बे और रूह को तबाह करने और हुब्बुल वतनी जैसे कीमती जज्बे को छीनने के अलावा कोई नहीं है। इसी के साथ हमारे प्रोग्राम का वक्त अब यहीं पर अपने अख्तितम को पहुंचता है। हमें इजाजत दीजिए। खुदा हाफिज़।